थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कोमल विश्वकर्मासँगै जगत भण्डारीको नमस्कार।
थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
सुरुमा मुख्य समाचारका शीर्षकहरू।
छोटो समय बसेर सत्तारूढ नेकपा सचिवालय बैठक स्थगित, तत्काल संसदको विशेष अधिवेशन बोलाउन काङ्ग्रेस सहमहामन्त्री महतको माग।
दोहोरो करको मारमा परेको उद्योगी व्यवसायको गुनासो, समस्या समाधान गरिदिन अर्थमन्त्री पौडेललाई आग्रह।
नेपाल प्रहरीका 2 एसपी र 1 इन्स्पेक्टर निलम्बित, पर्सामा जन्ती जान हिँडेका 1 युवक मृत भेटिए।
बेलायतमा कोरोना विरुद्ध फाइजरको खोप प्रयोग गर्न अनुमति, उच्च जोखिममा रहेको समूहलाई प्राथमिकता दिइने।
र एन्फाले राष्ट्रिय टिमका 58 खेलाडीलाई बन्द प्रशिक्षण बोलायो।
यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक केबेर मात्र बसेर स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भनेपछि दिउँसो 1 बजेको निर्धारित बैठक 2 बजेलाई सारिएको थियो। तर 2 बजेपछि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री उपस्थित नभएका कारण आगामी 20 गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको स्रोतले जनाएको छ। तर आजको बैठकमा भएका छलफलको विस्तृत जानकारी बाहिर आएको छैन। यसअघि प्रधानमन्त्री ओलीले कार्यव्यवस्थताका कारण बैठकमा उपस्थित हुन नसक्ने भनेर हिजै सचिवालय बैठकमा जानकारी गराएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको थियो। प्रधानमन्त्री ओली सचिवालयको बैठकमा सहभागी नहुने भन्ने बारेमा कुनै जानकारी नभएको संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङको भनाइ छ। हिजोको बैठक सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमलधार प्रचण्डबीच चर्काचर्की परेपछि अध्यक्ष ओली आजको बैठकमा सहभागी नहुने बताइएको थियो। कार्तिक 28 गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र मङ्सिर 13 गतेको बैठकमा प्रधानमन्त्री ओलीले एकअर्कालाई आरोप लगाउँदै प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ। नेकपाले स्थायी कमिटिको बैठक भोलि र केन्द्रीय कमिटिको बैठक मङ्सिर 25 गतेलाई बोलाएको छ।
उद्योगिक व्यवसायीहरूले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका कर खारेज गर्न माग गरेका छन्। संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योगिक व्यवसायीहरूको भनाइ छ। उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफूहरू दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका छन्। महासंघका अध्यक्ष शेखर गोल्छाले दुई सरकारबाट कर असुली गर्नु कानून विपरीत भएको उल्लेख गर्नुभयो। यस्तै देशको आर्थिक विकासमा कतिपय कानूनहरू बाधक रहेकाले परिमार्जन गर्नुपर्ने कानूनहरूबारे महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताउनुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोविडको असरका कारण साना र मझौला उद्योग व्यवसायीहरू बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभएको छ। यस्तै सरकारले निर्यातलाई अझै बढी प्राथमिकता दिनुपर्नेमा जोड़ दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले ट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रूपमा हेर्नुपर्ने सुझाउनुभयो। त्यस अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको भन्दै निजी क्षेत्रलाई हतोत्साहित तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौ भन्ने कुरा सरकारले राम्रोसँग बुझेको सुनाउनुभयो। कोविडको प्रभावलाई केन्द्रमा राखेर बजेट मार्फत वा मौद्रिक नीति मार्फत सम्बोधन गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन होइन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताउनु भएको छ।
नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले तत्काल संसदको विशेष अधिवेशन बोलाउन माग गर्नुभएको छ। नेपाल प्रेस युनियन पर्साले वीरगंजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा कंग्रेस सहमहामन्त्री महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाबदेह बनाउने मुख्य थलो संसदलाई बन्द गरिराख्न नहुने धारणा राख्नुभयो। डाक्टर महतले देशभित्र उठेका प्रश्नको जवाब दिन सरकारले संसदको विशेष अधिवेशन बोलाउन आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले कोरोना संक्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको समेत बताउनुभयो। अब बाध्य भएर पार्टीले सडक संघर्षमा उत्रने गरी तयारी गरेको पनि उहाँले बताउनुभयो।
नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्। महानगरी प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत प्रहरी उपरीक्षक एसपी विमल बस्नेत, महानगरी ट्राफिक प्रहरी महाशाखा राम शाह पथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको छ। सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली 2071 विपरीत आचरण व्यवहार तथा गैर व्यवसाय कार्य गरेको पुष्टि हुने आएकोले उनीहरू उप थप जाँचबुझ एवं छानबिन गर्न निलम्बन गरिएको गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको छ। प्रहरी नियमावली 2071 नियम 155 चार बमोजिम मङ्सिर सचिव स्तरको निर्णय अनुसार बढीमा 6 महिनाको लागि निलम्बन गरेर छानबिन थालिएको पनि नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले जानकारी दिनुभयो।
इलाममा श्रीमतीको मृत्यु भएको 24 घण्टा नबित्दै कोरोना संक्रमित श्रीमानको मृत्यु भएको छ। इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु हुनुभन्दा 24 घण्टा अघि उनको श्रीमतीको मृत्यु भएको थियो। मङ्सिर 8 गते स्वास्थ्यमा समस्या देखेपछि फाक फोकथुम 4 पुरुषको विराटनगरको नोबेल अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उनको 8 गते स्वाब संकलनको रिपोर्ट पोजिटिभ देखिएको थियो। उनको स्वास्थ्य सामान्य बन्दै गएपछि 13 गते भेन्टिलेटरबाट निकाले पनि फेरि श्वास प्रश्वासमा समस्या र मुटुमा धड्कन अनियन्त्रित हुँदै गएको अस्पतालले श्रीमतीलाई सुनाएको थियो। श्रीमानको स्वास्थ्य स्थितिबारेमा थाहा पाएपछि अप्ठ्यारो महसुस गरेकी श्रीमतीलाई सोमबार अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको नेकपा फाक फोक थुमका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिनुभयो। मृतक पुरुषको 15 गते गरिएको परीक्षणको रिपोर्ट आइ नसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा संचार थाहा खबर .com पनि सुन्न सकिन्छ।
अब बाँकी समाचार। पर्सामा जन्ती जान हिँडेका युवकको शव फेला परेको छ। 3 दिन अघि धोबिनी गाउँपालिका 1 भिखमपुर जन्ती जाने भनी साथीसँगै निस्केका कालिकामाई गाउँपालिका 1 26 वर्षीय इमामुल हुसैनको शव फेला परेको हो। उनी जन्ती जाने भन्दै हिँडेको भए पनि बेहुलीको घरमा नपुगेको आफन्तहरूले बताएका छन्। उनी बेपत्ता भएपछि आफन्तले खोजी सुरु गरेका थिए। उनको शव आज बिहान नहरमा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सँगै जन्ती जान निस्केका साथीहरूले नै उनको हत्या गरेको हुन सक्ने आशंका मृतकका आफन्तले गरेका छन्। प्रहरले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ। मृतकको दाहिने आँखा निकालिएको प्रहरले जनाएको छ। सब पोस्टमार्टमका लागि वीरगंज स्थित नारायणी अस्पताल पठाइएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले ब्यास नगरपालिकामा निषेधाज्ञा लगाएको छ। नगरपालिकाको 1 र 10 नम्बर ओडालाई जोड्ने क्षेत्रमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गत बरालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिममा गल्फुबेसी बुल्दी खोला पुल, उत्तरमा रानीगाउँ, पूर्वमा घाँसी कुवा मुसी खोला र दक्षिणमा अम्रेनीलाई 4 किल्ला तोकेर निषेधाज्ञा जारी गरिएको हो। निषेधित क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन नपाइने, सभा जुलुस र प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ। निषेधाज्ञा जारी गर्नु पूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेका थिए। ब्यास नगरपालिकामा मोटरेबल पुल निर्माण भएको र त्यसको उद्घाटनका लागि कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यहाँ पुगेपछि विवाद सुरु भएको हो। नेकपाले कंग्रेसका नेतालाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गरेको थियो। कंग्रेस समेतको सहभागितामा 2077 मङ्सिर 17 गते ब्यास नगरपालिका वडा नम्बर 1 र 10-11 जोड्ने तालघरे दुम्सी चौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँले उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो।
यसैगरी बैतडीका 2 स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ। सदरमुकाम स्थित 10 र 14 नगरपालिका र डिलासिन गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो। समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउन घोषणा गरिएका सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्। 10 र 14 नगरपालिकालाई मङ्सिर 22 गतेसम्म र डिलासिनी गाउँपालिकामा मङ्सिर 26 गतेसम्मका लागि लकडाउन घोषणा गरिएको हो। डिलासैनीका 6 जनामा 1 दिन कोरोना संक्रमण देखा परेपछि लकडाउन गरिएको जनाइएको छ।
अब अन्तर्राष्ट्रिय समाचार. कोरोना भाइरस विरुद्धको भ्याक्सिन फाइजरको प्रयोग गर्न बेलायतले पहिलो पटक अनुमति प्रदान गरेको छ. बेलायतको औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी एमएचआरएले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले जनाएको छ. फाइजरले विकास गरेको कोविड विरुद्धको भ्याक्सिन 95% सुरक्षित रहेकाले प्रयोगका लागि एमएचआरएले स्वीकृति प्रदान गरेको हो. भ्याक्सिनको प्रयोग भने अबको केही दिनभित्रै सुरु गरिने बताइएको छ. उच्च जोखिम भएका उमेर समूह र व्यक्तिलाई यसको प्रयोगमा प्राथमिकता दिइने समेत बेलायती अधिकारीहरूले जनाएका छन्। यसअघि नै बेलायतकोले फाइजर भ्याक्सिनका 4 करोड डोज अर्डर गरिसकेको छ. तर बेलायतको यसको प्रयोग गर्न आवश्यक भएको जनसङ्ख्या भने 2 करोड मात्र रहेको जनाइएको छ. यस भ्याक्सिन प्रयोगका लागि प्रति डोज $15 तोकिएको छ. यद्यपि हालसम्म यो भ्याक्सिनलाई विश्व स्वास्थ्य सङ्गठन लगायतका संस्थाले मान्यता दिएका छैनन्.
अब खेल समाचार. अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि 58 खेलाडीलाई बोलाएको छ. एन्फाले आज टिमको बन्द प्रशिक्षणका लागि 58 खेलाडी बोलाएको जनाएको हो. फिफा विश्वकप छनौट र एसियन कप छनौट अन्तर्गत बाँकी खेलका लागि एन्फाले बन्द प्रशिक्षणका लागि 58 खेलाडीलाई बोलाएको हो. कतारमा 2022 हुने विश्वकप र चीनमा 2023 हुने एसियन कप छनौटमा नेपालले अब घरेलु मैदानमा 3 खेल खेल्न बाँकी रहेको छ. एन्फाले बन्द प्रशिक्षणका लागि 7 गोलकिपर 18 डिफेन्डर 20 मिडफिल्डर र 13 फरवार्डलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ. एन्फाले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घरती मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर दिनेश राजवंशी र आदित्य चौधरी परेका छन्। आदित्य चौधरीले 3 वर्षपछि टोलीमा पुनरागमन गरेका छन् भने विमल 1 वर्षभन्दा बढी समयपछि मैदान फर्किने भएका छन्। मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन्।
र भारत विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले अहिले जवाबी ब्याटिङ गरिरहेको छ. भारतले जितका लागि दिएको 303 रनको लक्ष्यसहित अस्ट्रेलिया जवाबी ब्याटिङमा उत्रिएको छ. घरेलु मैदान क्यारेबेरामा जारी खेलमा जवाबी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले 25 ओभरको समाप्तिमा 4 विकेट गुमाएर 133 रन जोडेको छ. यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 50 ओभरमा 5 विकेटको क्षतिमा 303 रन बनाए. भारतका लागि हार्दिक पाण्डेले नट आउट रहँदै सर्वाधिक 92 रन बनाए भने रविन्द्र जडेजा 66 रनमा अभिजित रहे. यस्तै कप्तान विराट कोहलीले 63 रन बनाउँदा ओपनर शिखर धवन 16 तथा सोम गिल 33, श्रेयस एयर 19 र केएल राहुल मात्र 5 रनमा आउट भए. 3 खेलको सिरिज 2-0 गुमाइसकेको भारत आज सान्त्वना जितको खोजीमा छ. दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
छोटो समय बसेर सत्तारूढ नेकपा सचिवालय बैठक स्थगित. तत्काल संसदको विशेष अधिवेशन बोलाउन काङ्ग्रेस सहमहामन्त्री महतको माग.
दोहोरो करको मारमा परेको उद्योगी व्यवसायीको गुनासो, समस्या समाधान गरिदिन अर्थमन्त्री पौडेलसँग आग्रह.
नेपाल प्रहरीका 2 एसपी र 1 इन्स्पेक्टर निलम्बित. पर्सामा जन्ती जान हिँडेका 1 युवक मृत भेटिए.
बेलायतमा कोरोना विरुद्ध फाइजरको खोप प्रयोग गर्न अनुमति. उच्च जोखिममा रहेको समूहलाई प्राथमिकता दिइने.
र एन्फाले राष्ट्रिय टिमका 58 खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो.
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो. कोमल र जगत बिदा हुन्छौ. नमस्कार.